नमस्कार। कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान सत्ता गठबन्धनले एक वर्षीय अवधि पार गरेको छ। दुई दलबीच गत वर्ष असार 17 गते भएको सात बुधे सहमति अनुसार गत वर्षको असार 30 गते वर्तमान सरकार गठन भएको थियो। सरकार गठनको यो अवधिमा अर्थतन्त्रमा सकारात्मक सुधारहरू देखा परेका छन्। केही कानून निर्माण समेत भएका छन् भने संघीय निजामती विधेयक र विद्यालय शिक्षा विधेयक अन्तिम चरणमा पुगेका छन्। लगानी प्रवर्धन सहितका अन्य केही कानून समेत निर्माण भई कार्यान्वयनमा आएका छन्। वर्षौंदेखि थातिरहेको संक्रमणकालीन न्यायले गति लिँदै गएको छ। संक्रमणकालीन न्याय सम्बन्धी आवश्यक कानूनको निर्माण भई हाल आयोगहरूले काम गरिरहेका छन्। सरकार गठनका बेला सातबुधे सहमतिमा राजनैतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने मूल उद्देश्य राखिए पनि यसले ठोस गति भने लिन सकेको छैन। सत्ताका प्रमुख साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमाले आवश्यक विचार विमर्श र उपयुक्त समयमा मात्र संविधान संशोधन हुने बताइरहेका छन्। अहिले प्रमुख राजनीतिक दलहरूभित्र शक्ति संघर्षका अभ्यास समेत भइरहेका छन्। कांग्रेसभित्र 15 महाधिवेशनको चर्चा भइरहेको छ भने एमालेको विधान महाधिवेशन र पार्टी महाधिवेशन गर्ने विषय पनि अहिले छलफलमा रहेको छ। 2078 मक्सिरमा महाधिवेशन गरेको कांग्रेसको वर्तमान केन्द्रीय समितिको कार्यकाल आगामी मक्सिरसम्म मात्र रहेको छ। एमाले भदौको अन्तिम साता विधान महाधिवेशन र त्यसको 6 महिना भित्र पार्टी महाधिवेशन गर्ने तयारी गरिरहेको छ। आजको अन्तरसंवादमा हामी सरकार गठनको एक वर्षीय अवधि, सत्ता साझेदार राजनीतिक दलहरूका गतिविधि लगायतका विषयमा केन्द्रित भएर राजनीतिक विश्लेषक डाक्टर पिताम्बर भण्डारीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। दुई फरक राजनीतिक विचारधारा बोकेका दलहरूको वर्तमान सत्ता गठबन्धनले आफ्नो एक वर्षीय अवधि व्यतीत गरेको छ। राजनीतिक दृष्टिकोणबाट बितेको एक वर्षलाई हामीले कसरी विश्लेषण गर्न सक्छौ? के कस्ता उपलब्धिहरू मूल रूपमा प्राप्त भएका छन् भने के कस्ता कमजोरीहरू यसबीचमा देखा परेका छन्? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
गएको वर्ष जसरी एउटा अप्रत्याशित रूपमा भन्नुपर्छ, धेरै मान्छेले आकलन पनि नगरेको बेलामा यो गठबन्धनको सरकार बनेको थियो। त्यो पनि दुई ठूला दलहरू, संसदमा रहेका दुई ठूला दलहरू बसेर त्यति बेला के आकलन गरिएको थियो भने कतै न कतै लोकतान्त्रिक प्रणालीलाई र संसदीय गरिमालाई समेत बलियो प्रतिपक्ष नभइकन दुईटा ठूला दलहरू सत्तामा आइपुग्दाखेरि कतै न कतै फेरि यो राजनीतिक व्यवस्था नै झलमलाउने पो हो कि भन्ने आशंकाहरू त्यति बेला गरिएका थिए। सँगसँगै अर्को स्थिरताको प्रश्न पनि थियो, दुईटा दलहरू आइसकेपछि सरकार स्थिर हुन्छ र विकासको गति अगाडि बढ्छ भन्ने मान्यता पनि बोकिएको थियो। र त्योभन्दा ठूलो कुरा त दुईटा ठूला दलहरू एकै ठाउँमा आउनुको पछाडिको तात्पर्य चाहिँ संविधान संशोधनको एजेन्डा पनि स्थापित गर्नु हो भन्ने हिसाबबाट अगाडि गरिएको थियो। भलै त्यो दुईटा मध्ये संविधान संशोधनको कुरा चाहिँ अलिकति बढी केही कुराहरू पनि नआएको अहिलेसम्म र त्यसको सन्दर्भ पनि नउठेको संसदमा विधिवत रूपमा भन्ने एउटा पाटो छ। अर्को महत्वपूर्ण पाटो भनेको जुन खालको स्थिरता र स्थायित्वको कुरा गरिएको थियो, संख्यात्मक स्थिरता र स्थायित्वको कुरा पनि साना दलहरू मध्ये नै कसैले सरकारलाई समर्थन फिर्ता दिने र कसैले सरकारमा भएका मन्त्रीहरू फिर्ता बोलाउने जस्ता गतिविधिहरू अगाडि बढ्ने र दुईवटै ठूला दलहरूभित्र आन्तरिक रूपमा कतै न कतैबाट फेरि संख्यात्मक स्थिरतालाई समेत कहिलेकाहीँ चुनौती दिने गतिविधिहरू बढ्दै जाने, भले संसदीय दलभित्रका प्रश्नहरू नउठाउने तर सरकारलाई बेला बेला चुनौती दिइराख्ने दलभित्रबाट पनि भन्ने, यी कुराहरूबाट सरकारको राजनैतिक यात्राले एक वर्ष पार गरेको छ। अब अरू विकासका कुराहरू र जनतालाई उनीहरूको अपेक्षा अनुसारको कुरा अगाडि बढाउने भन्ने विषयमा चाहिँ फेरि केही दुवै ढङ्गका सकारात्मक पनि नकारात्मक पनि पक्षहरू देखिएका छन्। सकारात्मक पक्षको कुरा गर्दाखेरि हामीले सरकार स्थिर रूपमा अगाडि बढिसकेपछि कतिपय सूचाङ्कहरू अलिकति अगाडि पनि देखिएका छन्। जस्तो देशभित्रै अर्थतन्त्रको कुरा गऱ्यौँ भने अथवा रेमिट्यान्सका कुराहरू गऱ्यौँ भने र वैदेशिक सहायताको हिसाबले हेर्दै जाने हो भने ठूला देशहरू शक्तिशाली देशहरूले आफ्ना सहायताका क्षेत्रहरू कटौती गर्दा गर्दै पनि सरकारले जसरी अरू सम्बन्धहरू मार्फत अगाडि बढिरहेको थियो त्यो हेर्दा कतै न कतै अर्थतन्त्र अत्यन्त शिथिल भएको अवस्थामा कोभिड पछिको अवस्थामा अझ बढी भन्ने हो भने अलिकति पछाडि एक दशकको अगाडि हेर्ने हो भने त राजनीतिक संक्रमणको पार बिस्तारै घट्ने र प्राकृतिक विपत्तिका घटनाहरूसँग पनि जुत्दै यहाँसम्म आउने बेलामा राज्यका मूल संस्थाहरू धर्मलाउन नदिनु त्यो सरकारको प्रमुख दायित्व हुन्थ्यो। त्यो अनुसार देशका चाहिँ विभिन्न संस्थाहरू छन् जसरी हाम्रो संसद भयो अरू अब न्यायपालिकाहरू भयो होइन सरकार आफैमा भयो अरू सार्वजनिक निकायहरू छन् नियमनकारी निकायहरू छन् अनुगमनकारी निकायहरू छन् ती निकायहरूले राम्रोसँग फङ्सन गर्नु भनेको एउटा प्रकारको सधैँ जसोको देखिएको साधारण सफलताका आधारहरू सरकारले आफूलाई त्यसको दर्जामा राखेको पाइन्छ भने अर्कोतिर नकारात्मक कुराहरू बढी हेर्ने हो भने फेरि पनि केही यस्ता घटनाहरू विकसित भए संसदमै पनि र संसदभन्दा बाहिर पनि जसले यो मुलुकमा नयाँ भाष्य निर्माण गर्ने भन्दा पनि अत्यन्त बढी प्रतिक्रिया र आक्रोशको भाष्यहरू निर्माण हुँदै जान थाल्यो र त्यसमा चाहिँ सरकार सबैतिरको तारो बन्न थाल्यो र सरकारले त्यसलाई अत्यन्त रक्षात्मक तरिकाबाट प्रस्तुत हुन थाल्यो। सरकारले त्यसमा चाहिँ रचनात्मक जुन तरिकाबाट प्रस्तुत हुनुपर्ने थियो त्योभन्दा पनि रक्षात्मक कुराहरू जस्तो हामी केही कुराहरू हेर्न सक्छौँ यहाँनिर संसदभित्र र संसद बाहिर अदालतमा विचाराधीन पक्षहरूसँग सार्वजनिक रूपमा चासोका विषयका साथ जनताको हस्ताक्षरको अभियान एकातिर चल्नु अर्कोतिर संसदमा निरन्तर रूपमा प्रतिपक्षहरूले आफ्ना धारणा राख्ने केही प्रतिपक्षहरूले र आफ्नो धारणा राखेपछि संसदबाट बाहिरिने यी कुराहरू हेर्दै गर्दाखेरि कता कता व्यवस्थापिकाको मात्रै कुरा हो कि भन्ने देखिन्छ तर यथार्थमा हेर्ने हो भने सरकार र सरकारमा आबद्ध भएका दल र तिनका प्रतिनिधिहरू जो सरकारमा स्वयं उपस्थित नभए पनि उनीहरूको बीचको कूटनीतिक संवाद जुन आन्तरिक कूटनीतिक संवाद हुनुपर्ने थियो त्यहाँ चाहिँ काहीँ न काहीँ चुकेको अवस्था एउटा पाटो भयो। सँगसँगै सरकारले जुन अब सेवा प्रवाहका विषयहरूमा चाहिँ हामीले हेर्ने हो भने फेरि औषधभन्दा माथि नगएको भनेर धेरै सुझाकहरू देखाएका छन्।
कानून निर्माण र संसदीय प्रभावकारिताको सन्दर्भमा बितेको एक वर्षलाई कसरी मूल्याङ्कन गर्न सकिन्छ? निजामती विधेयक अझै पनि विवादमै रहेको अवस्था छ। विद्यालय शिक्षा विधेयकले अझै पनि पूर्णता पाएको छैन। तथापि केही कानूनहरू अध्यादेश मार्फत आएर संसदीय प्रक्रियाबाट तिनले पूर्णता पाइकन अहिले कार्यान्वयनको अवस्थामा पनि छन्। शिक्षक आन्दोलन पनि लामो समयसम्म भएको थियो, त्यसलाई सम्बोधन गर्ने गरी सहमति पनि भएको थियो। तथापि सहमति भएअनुसार समयमै कानून निर्माण नभएको हो कि भन्ने जस्तो पनि देखिएको छ। त्यसै गरी रूपान्तरित जुन व्यवस्थापिका थियो संविधान सभाबाट त्यसले नै निजामती कानूनलाई अगाडि बढाउने भनेर एक किसिमको तयारी पनि थियो, तर 10 वर्षको यो अवधिमा निजामती कानून समेत बनेको छैन जसले हाम्रो प्रशासनिक संघीयतालाई मजबूत बनाउन भूमिका खेल्थ्यो, त्यसमा समेत केही कमी कमजोरी भए भन्ने पनि छ। समग्रतामा कानून निर्माणको यो अवधिलाई कसरी हेर्न सकिन्छ? दुई ठूला दलहरू हुँदा संसदीय अङ्कगणितमा पनि समस्या हुँदैन भनिएको थियो, जुन गति समातेको अवस्था छ कि छैन?
अब यसलाई हामीले यो ढंगबाट हेर्नु पर्यो कि संसदमा सांख्यिक रूपमा दुईटा दलहरू भइसकेपछि बलियो हुन्थ्यो, त्यसमा कानून निर्माण गर्ने प्रक्रियामा उनीहरू अगाडि बढ्न सक्थे सहजै। यद्यपि कानून निर्माण गर्ने कुरा अथवा कुनै नीति बनाउने भनेको कुरा संख्यात्मक भन्दा पनि बढी भावनात्मक र जनताको प्रतिनिधित्व गर्ने खालको हुनुपर्दो रहेछ, अन्यथा त्यसले के दर्दो रहेछ भने एउटै दलभित्र पनि विभिन्न त्यहाँभित्र भएका संसदका सदस्यहरूले बोक्ने उनीहरूको जुन एजेन्डा छ त्यो चाहिँ अन्तिम रूपमा गएर पार्टी को ह्विप लाग्ने परिस्थिति नपुग्ने बेलासम्म चाहिँ त्यहाँनिर केही स्वार्थहरू बाजिँदा रहेछन्। ती स्वार्थहरू चाहिँ दलहरूका प्रतिनिधिहरूले विभिन्न संघ संस्थाका स्वार्थहरू समेत बोकेर जानुपर्ने हुन्छ। यो स्वार्थलाई हामीले गलत ढंगबाट नबुझौं यहाँ, किनभने प्रतिनिधि भनेको त समग्र विविध रूपमा रहेका मानिसहरूका आवाजहरू बोकेर त्यहाँ पुर्याउने ठाउँ हो। हामीले भन्ने सुन्ने गरेका छौँ संसदमा ऐन कसले बनाउँछ भन्ने प्रश्नहरू सांसदहरूले नै पनि बेला बेला गरेको पायौं, तर यथार्थमा के हुन्छ भन्दा जहिले पनि केही स्वार्थ समूह र दबाव समूह र केही लबिस्ट ग्रुपहरू संसारभरि कुनै पनि ऐन कानून अथवा नीति बनाउँदाखेरि उनीहरूको भूमिका उल्लेख्य हुन्छ। किन भन्दा राज्य चल्ने सन्दर्भमा निरन्तर ढंगबाट राज्यले आफूले सेवा सुविधा विस्तार गर्ने क्रममा सरकारसँग सरकारले मात्रै त्यसलाई सबै कुराबाट सञ्चालन गर्न सक्दैन। त्यसका अरू स्वार्थ पक्षहरू हुन्छन् जहाँनिर त्यसका लाभदायी पक्षहरू पनि हुन्छन् र त्यो कतिपय अवस्थामा हेर्ने हो भने त जनतासँग पुग्ने माध्यमहरूका रूपमा ती समूहहरू पनि रहेका हुन्छन् त्यसलाई कार्यान्वयनको गतिमा लैजान पनि र त्यो सँगसँगै अझ बढी के हुन्छ भन्दा ऐन नियम र नीतिहरू बनाउने बेलामा चाहिँ हामीले सबैलाई एकाङ्की ढङ्गबाट समान रूपमा हेर्ने दृष्टिकोणसहितको कानुन बनाउने क्रममा त त्यो विविधतालाई सम्बोधन गर्ने क्रममा कसैको चाहिँ त्यहाँनिर त्यो आम समुदायको कसैको वृत्ति विकासको कुरा होला कसैको चाहिँ त्यहाँभित्र अलिकति बढी त्यो जुन अवकाश प्राप्त गरिसकेपछि त्यहाँभित्रका स्वार्थहरू जोडिएका हुन्छन् कसैले त्यहीँभित्र बढुवाका विषयहरूमा जोडिएका हुन्छन् यो सामान्य एउटा कुराले एउटा पाठ हो यो चाहिँ नियमित रूपमा मान्छेले नियम ऐन नियम कानुन बनाउने बेलामा त्यो इन्फ्लुएन्सियल ठाउँमा भएको बेलामा चाहिँ उसले मलाई कहाँ राखिएको छ भनेर हेर्छ र त्यो अनुसारको उसले त्यसलाई प्रभाव पार्छ त्यो एउटा स्वाभाविक पाठ हुँदो रहेछ अर्को महत्त्वपूर्ण पाटो कानुन बनाउने बेलामा के हुँदैछ भन्दा त समस्याको पहिचान गर्नुपर्ने हुन्थ्यो हामीले पहिचान गरिएका समस्याहरू संसदमा लैजाँदाखेरि त्यसलाई केवल राजनीतिक समस्या मात्रै हो अथवा हाम्रा सामाजिक र अन्य आर्थिक समस्याहरू र हाम्रो स्थायित्वका समस्याहरू पनि त्यहाँनिर छन् भन्ने विषयमा ती समग्र समस्याहरूको पहिचान गर्ने र कुन चाहिँ समस्यालाई प्राथमिकतामा राख्ने भन्ने कुरा प्राथमिकतामा राख्ने कसले त भन्ने विषयमा पनि त्यहाँनिर अलमलमा हुँदो रहेछ अर्को महत्त्वपूर्ण पाटो भनेको के हुँदो रहेछ भन्दा कानुन बन्ने बेलामा केही यस्ता संवेदनशील पक्षहरूसँग हामी जोडिएका छौँ जहाँनिर यो नयाँ व्यवस्था आइसकेपछि नयाँ व्यवस्थाको अनुकूल हुने गरी यो व्यवस्थालाई दीर्घकालमा स्थायित्व गर्ने गरी बनाइने कानुनहरूसँग सबभन्दा पहिला त यसका जुन पक्षहरू छन् कर्ताहरू छन् तिनीहरूको जुन मानसिक त्यो जुन तत्परता छ भन्छौँ हामी त्यो प्रिपेयरनेस मेन्टली प्रिपेयरनेस हुने गतिविधिमा चाहिँ उनीहरू कतिको तयार छन् त अथवा यो व्यवस्थाप्रति त्यो जुन सेवा प्रवाह गर्न बसेका जुन निकाय छन् निकायका अधिकारीहरू छन् ती अधिकारीहरूले यो व्यवस्थालाई हेर्ने दृष्टिकोण कस्तो छ त भन्ने विषयमा पनि धेरै आधारहरू तय भएका हुँदोरहेछन् यो सबै हिसाबले हेर्दाखेरि जस्तो हामीले हेरौँ निजामती शिक्षा निजामती कर्मचारी विधेयक र शिक्षा विधेयक दुवैमा अहिले हेर्ने हो भने यो समग्र रूपमा संविधान अन्तर्गत ऐन नियम कानुन बन्ने बेलामा कतिपय कुराहरू संविधानसँग पनि बाजिएका अन्तर्विरोध हुने खालका जुन अहिलेको संसदले कानुन बनाउने बेलामा संविधानलाई त्यो संविधान संशोधन बिना अगाडि बढ्न सक्ने केही परिस्थितिहरू बाहिर देखिएका छन् निजामती विधेयकको कुरा गर्छौँ भने त हामीले त्यहाँनिर उच्च पदस्थ कर्मचारीहरूकै स्वार्थ नमिलेको भन्ने कुरोहरू व्यापक रूपमा आइसक्यो र त्यसलाई संसदीय छानबिन समिति पनि बनिसकेको छ जहाँसम्म कि हामीले विधेयकलाई अन्तिम रूप दिनका निमित्त ऐनका रूपमा विकसित गर्दाखेरि प्रस्तावित मस्यौदाहरूमा नै शब्दको हेरफेर हुने खालको स्थिति र त्यो कहाँबाट भयो भनेर संसदीय छानबिन समिति नै बन्नुपर्ने बाध्यात्मक परिस्थिति आइसकेपछि चाहिँ कुनै पनि लोकतान्त्रिक प्रणाली भएको मुलुकमा अझ बढी हामीले के भन्छौँ भन्दा जुन प्रक्रियागत र विधिवत ढङ्गबाट कानुन निर्माणको आशा राखेका हुन्छन् मान्छेले त्यसमा चाहिँ काहीँ न काहीँ मानिसहरू त्यति सन्तुष्ट देखिँदैनन् यो प्रक्रियाबाट जसरी हामीले ऐन नियम बनाउँदाखेरि यस्तो पारदर्शी बेलामा कतिपय अवस्थामा हेऱ्यौँ भने त हामीले संसदमा कुन दलको सदस्यले अझ बढी संसदीय समितिका बैठकहरू समेत प्रत्यक्ष रूपमा प्रसारित हुने गरेको देख्छौँ विभिन्न सञ्चारका माध्यमहरूबाट यस्तो भइसकेपछि त्यहाँभित्र भएका कतिपय मनमुटाव र स्वार्थहरू पनि आम मानिसमा पुग्ने यसले दुईवटै पाटोमा एउटा कानुन निर्माणको पाटोमा सम्बद्ध पक्षहरूको असहमति र त्यहाँभित्र भएका उनीहरूका अडानहरूले एउटा मत प्रभाव पार्थ्यो भने अर्कोतिर आम मानिसमा फेरि निराशाको भाष्य सिर्जना गर्दिने अनि यो दुईटै कुराले गर्दाखेरि कानुन निर्माणको प्रक्रियामा जुन खालको स्वामित्व आम जनता र संसदमा भएका सदस्यहरूले लिनुपर्ने हो त्यो विषय अगाडि बढ्दै गर्दाखेरि पनि त्यो कुनै न कुनै ठाउँमा पुगेर फेरि त्यसले ढिलासुस्तीका कारणहरू र यस्तो ढिलासुस्ती कि छ महिनापछि दुई महिनापछि कुनै नयाँ कानुन चाहिँ कहिलेदेखि लागू हुन्छ त्यो कानुन लागू हुने बेलासम्म पनि केही उच्च पदस्थ अधिकारीहरूको सेवाको निरन्तरता सेवाको सेवा टुट्ने अवधि त्यस्तो सम्ममा पनि हिसाब किताबहरू हुन थालिसकेपछि यसले चाहिँ काहीँ न काहीँ यो आम मानिसमा ऐन नियमहरू बन्ने बनाउने प्रक्रियामा पनि फेरि कतै न कतै एउटा जिज्ञासा गुनासा र स्वाभाविक निराशाका पाटाहरू जन्मेका हुन्
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर संवादमा हामीले सरकार गठनको एक वर्षीय अवधि, सत्ता साझेदार, राजनीतिक दलहरूका गतिविधि लगायतका विषयमा केन्द्रित भएर राजनीतिक विश्लेषक डाक्टर पीताम्बर भण्डारीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब गत असार 17 गते भएको सात बुधे सहमतिलाई सत्ता साझेदार दलहरूको भनौं अथवा कांग्रेस र एमालेको साझा कार्यक्रमका रूपमा अगाडि बढ़ाइने भनिएको थियो, जसमा भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पनि उत्तिकै प्राथमिकतामा राखिएको थियो। हुन त सरकारले यो विषयलाई अन्य विविध ठाउँहरूमा समेत सम्बोधन गरेको अवस्था छ। यो विषयमा सरकार के कति अगाडि बढ़न सफल भयो अथवा के कसरी अगाडि बढ़्यो? भ्रष्टाचार नियन्त्रण र सुशासनलाई जसरी प्राथमिकतामा राखिएको थियो, यो सुशासनको विषयमा के लाग्छ यहाँलाई?
अहिले सुशासनको विषय हामीले हेर्ने हो भने सुशासन चाहिँ मूलतः सरकारको सेवा प्रवाहमा नै प्रत्यक्ष रूपमा देखिएको हुन्छ। एउटा चाहिँ नियमित रूपमा सेवा प्रवाह गर्ने कुरा, अर्को नियमनकारी निकायहरू राज्यका जति पनि छन् तिनीहरूले चाहिँ कतिको प्रभावकारी ढंगबाट आफ्नो कार्य सम्पादन गरेका छन् भन्ने आधारबाट सुशासनका कुराहरू मापन हुँदो रहेछ। यो हिसाबले गर्दाखेरि सेवा प्रवाहको हिसाबमा कहीँ न कहीँ अहिले पनि केही मानिसहरूले स्थानीय स्तरबाटै सेवा प्राप्त गर्दा पनि स्थानीय सरकार अन्तर्गत, प्रदेश सरकार अन्तर्गत सेवाहरू प्राप्त गर्ने बेलामा दिनानुदिन सेवा प्राप्त गर्ने अवस्थामा देखिएका केही झन्झटहरू चाहिँ मुक्त भएको जस्तो देखिन्छ। स्थानीय सरकारबाट नै वडाबाटै कतिपय कार्य सम्पादनहरू भइसकेपछि, तर यथार्थमा फेरि यो सेवा विस्तार गर्ने क्रममा विभिन्न बजेटको चाहिँ निर्धारण गर्ने, तर्जुमा गर्ने ती विषयहरूमा त्यो हिसाबमा हामीले हेऱ्यौँ भने भर्खरै मात्रै पनि बजेटहरू आए, प्रदेश सरकारका, स्थानीय सरकारका, केन्द्र सरकारको बजेटहरू आउँदै बेलासम्म पनि बजेटप्रतिका असन्तुष्टिहरू स्थानीयदेखि केन्द्र सरकारसम्म देखिएका हुन्छन्। अनि त्यसले हेर्दाखेरि एउटा विशिष्ट परिस्थितिमा एउटा आर्थिक वर्षको सुरुवातीमै केही मानिसहरू चाहिँ फेरि पनि सरकारको सेवा प्रवाहमा बजेट चाहिँ विनियोजन गर्ने बेलामा त्यहाँ काहीँ न काहीँ वैज्ञानिक तर्फबाट नगरिएको हो कि भन्ने केही गुनासाहरू सुनिएका हुन्। ती अस्वाभाविक होइनन्, ती चाहिँ जस्तोसुकै सरकार एकमना सरकार भएको बेलामा पनि जहिले पनि यी सार्वजनिक गुनासाहरू स्वाभाविक ढङ्गले मानिन्छ। यसलाई बढी विरोधभन्दा पनि सरकारसँग गरिएको त्यो अपेक्षा र अपेक्षाकृत कुरा नभइसकेपछि त्यसको गुनासोको रूपमा स्वाभाविक ढङ्गले लिइने कुरा हो। तर अर्को महत्वपूर्ण पाटो यहाँनिर के देखियो भन्दा नियामक निकायहरू जति पनि छन् हाम्रो सरसर्दै हेर्दै जाने हो भने निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, होइन, महालेखा परीक्षकको कार्यालय, यी जति पनि सम्पत्ति शुद्धिकरण आयोग, यिनीहरू सुशासनका परिचायक त यिनीहरू हुन्, यी निकायहरू हुन्। सरकारसँग यिनीहरूको सम्बन्ध, सरकारले नियुक्त गरेका जति पनि संवैधानिक पदाधिकारीहरू हुनुहुन्छ उहाँहरूमाथिको राजनैतिक प्रभाव कतिको छ भन्ने मापन गर्ने कुराहरू, यो हिसाबले हेर्दै गर्दाखेरि गएको एक वर्ष चाहिँ सुशासनको रूपमा हेर्ने हो भने केही घटनाहरू बाहेक फेरि पनि कतै न कतै यो सुशासन भएन भन्ने आवाज बोक्ने प्रतिनिधिहरू पनि यथेष्ट रूपमा पाइयो। त्यो संसदमा पाइयो, संसदभन्दा बाहिर पनि पाइयो। यहाँ त परिस्थिति कस्तो भइदियो भने आफू अनुकूल केही भएन भने कुनै राजनैतिक शक्तिले त्यसमा यो सुशासन हो कि होइन भनेर प्रश्न गर्ने र त्यो औँला सरकारतिर मात्रै ठड्याउने प्रश्न भयो। तर यथार्थमा भन्ने हो भने सुशासनका सन्दर्भमा जति सरकार पक्ष संवेदनशील हुनुपर्छ त्यति नै उत्तरदायी प्रतिपक्ष र सरकार मातहतका अन्य निकायहरू पनि हुनुपर्छ यो व्यवस्थालाई हामीले अङ्गीकार गरेको अवस्थामा। भने अब हामीले हेऱ्यौँ भने पछिल्ला केही समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएका कदमहरू जुन छ, पूर्व प्रधानमन्त्रीलाई समेत कुनै जग्गा हिनामिनाको प्रकरणमा अख्तियारबाट मुद्दा दर्ता हुनु, त्यो चाहिँ अत्यन्त ठुलो विषय हो। नेपालमा पहिलो पटक पूर्व प्रधानमन्त्रीको हैसियतमा त्यो गरिने ठुलो विषय हो। यसरी हेर्दाखेरि पनि कतिपय मानिसले चाहिँ के भन्छन् भने फेरि यो चाहिँ सुशासन भन्दा पनि बढी कतै न कतै फेरि मन्त्री परिषदका निर्णयहरूमा पूर्व प्रधानमन्त्रीहरूलाई यसरी छुँदै जाने हो भने काहीँ न काहीँ हामी कहाँ पुग्छौँ यो व्यवस्थाप्रतिको भन्ने आकलनहरू पनि देखिन थालेका छन् क्या फेरि। अनि त्यो कुन परिस्थितिमा अख्तियार अलिकति बढी सक्रिय भयो भन्ने विषय पनि मानिसहरूले फेरि त्यसमा लख काट्न थालेका छन्। यो हिसाबले हेर्दाखेरि हामीले अब यो एकातिर सरकार सुशासनका लागि भनेर जति पनि विधिहरू निर्माण गर्नुपर्थ्यो, विधि निर्माण गर्नका निमित्त चाहिँ अलमलमा पर्ने संसदका सदस्यहरू खास पनि हो भने अझ सरकारकै सदस्यहरू पनि, जस्तो हामीले देखेका छौँ भूमि विधेयकै कुरा गऱ्यौँ भने अहिले हामीले भूमि विधेयकको सन्दर्भमा सत्ताधारी दलभित्रकै प्रभावशाली नेताहरूको विरोधका कारण संसदमा त्यो जुन दिन संसदको कार्यसूचीमा भूमि विधेयक पर्नुपर्ने त्यो दिन नपरेको देख्छौँ। अर्कोतिर राष्ट्रिय सभामा सरकार अल्पमतमा छ अनि सरकार एक वर्षको बिचमा राष्ट्रिय सभामा सरकार अल्पमतमा हुनुभएको त कानुन निर्माणको प्रक्रियामा ठुलो सरकारका लागि त ठुलो सङ्कट उत्पन्न हुनु हो त्यसमा। त्यो कारणले गर्दाखेरि सुशासनलाई हामीले जसरी मापन गर्छौँ यो अलिकति बढी फेरि अलिकति बढी आत्मपरक होला कतिपयलाई, केही कुराहरू चित्त नबुझेदेखि सरकार चाहिँ केही प्रभावशाली व्यक्तिहरूले सुशासन देखिएन भन्ने बित्तिकै सुशासन नहुने र तिनै प्रभावशाली व्यक्तिले फेरि अहिले सरकार ठिक छ एकदमै राम्रो छ सुशासनभन्दा सुशासन हुने भन्ने होइन। करप्सन पर्सेप्सन इन्डेक्स जुन भन्छौँ हामी निरन्तर रूपमा त्यो करप्सन पर्सेप्सन इन्डेक्समा पनि हामी कहिलेकाहीँ एक दुई नम्बरको तलमाथि मात्रै परेका छौँ तथ्याङ्कका हिसाबले पनि। भनेपछि यो निरन्तर रूपमा अगाडि गइरहेको अवस्थामा भ्रष्टाचार नियन्त्रण लगायत सुशासनको चाहिँ अगाडि लैजाने क्रममा जुन खालको नियमनकारी निकायहरू जुन चुस्त तुरुस्त ढङ्गबाट अगाडि बढ्नुपर्ने हो उनीहरूमा चाहिँ राजनैतिक छाया र राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने नियमित र स्वाभाविक जुन हाम्रो अपेक्षा हो, अरू बेलाका पनि अपेक्षा, अरू सरकारहरूसँग अपेक्षा, सायद अहिले पनि सुशासनको शर्तका रूपमा त त्यही नै रहेको छ।
सत्ता साझेदार दलहरू महाधिवेशन केन्द्रित पनि भइरहेका छन्। दुवै पार्टीभित्र शक्ति संघर्षको अभ्यास पनि चलिरहेको छ। अब खास गरी आगामी नेतृत्व कसले गर्ने भन्ने विषय पनि त्यहाँभित्र रहेका छन्। पछिल्लो समय नेपाली कांग्रेस र एमाले भित्र केही फरक राजनीतिक परिदृश्य पनि देखिएका छन्। राजनीतिक रूपमा एउटा खेमा अलि असन्तुष्ट हो कि भन्ने चर्चा परिचर्चा पनि भइरहेको छ। यो असन्तुष्ट खेमाले राजनीतिलाई नै फरक दिशातर्फ लैजाने हो कि भनेर पनि विभिन्न किसिमका टीका टिप्पणी र विश्लेषण अहिले राजनीतिक वृत्तमा भइरहेको अवस्था छ। यो परिदृश्यलाई कसरी विश्लेषण गर्न सकिन्छ? यहाँको बुझाइ के छ यो विषयमा?
अहिले सरकार गठन भएको एक वर्षपछि नै दुईटा ठूला दलहरूका बीचमा आन्तरिक दलहरूभित्र भएका असन्तुष्टिहरू बाहिर प्रष्ट रूपमा आउन थालेका छन्। यिनीहरू पहिले पनि यस्ता गतिविधिहरू नहुने थिएनन्, तर यसपालि हामीले दुईवटा राजनीतिक घटनाहरू महत्त्वपूर्ण रूपमा हेर्नुपर्छ। एउटा पूर्व राष्ट्रपतिले आफ्नो पुरानो दलमा फर्केर सक्रिय राजनीतिमा सहभागी हुन्छु, जति दलको नेतृत्व लिन्छु भन्ने सार्वजनिक अभिव्यक्ति, सार्वजनिक प्रस्तुति र सार्वजनिक रूपमा उहाँको उपस्थितिले गर्दाखेरि सत्ताधारी दल जो प्रधानमन्त्री पनि हुनुहुन्छ नेकपा एमालेभित्र अहिले मलाई लाग्छ कुनै एउटा नेपालभित्र भएको कम्युनिस्ट दलभित्रको विवाद पारदर्शी ढङ्गबाट यति बाहिर आएको नै स्वाभाविक रूपमा यो पहिलो पटक हुन सक्छ। किनभने दलहरू टुट्ने फुट्ने प्रक्रियामा अन्तिममा केही रूपहरू हामी देख्छौँ र यो बहस अत्यन्त जमिनदेखि लिएर माथिल्लो तहसम्म एकै पटक बहसहरू सामाजिक सञ्जालदेखि आम माध्यम सञ्चारका माध्यमहरूबाट छापाहरूबाट देखिनु भएको त्यो दललाई धेरै कोणबाट व्याख्या गर्न सकिन्छ। त्यही दलभित्रको आन्तरिक कुरालाई कि त यो दल पूर्ण रूपमा लोकतान्त्रिक दलका रूपमा विकसित भइसकेको हो या अब त्यो दल पनि एउटा आफ्नै संक्रमणमा आएको छ, आफ्नो सिद्धान्त र विचार एउटा हुन हुँदैन भन्ने एउटा पाटो भयो। अर्को पाटो हामी सत्ताधारी दलमध्येको ठुलो दल कङ्ग्रेसलाई हेऱ्यौँ भने यो महाधिवेशनका तिथिमिति पुग्ने बेलामा जहिले पनि दलहरूभित्रका आन्तरिक मनमुटावहरू हुने र त्योभित्र अझ बढी आन्तरिक रणनीतिक स्वार्थहरू हावी हुने जहिले पनि, यो अर्को महत्त्वपूर्ण घटना हो। यो अहिले हेऱ्यौँ भने अब नेपाली कङ्ग्रेसको महाधिवेशन फेरि पनि यो जुन नियमित अवधि हो त्योभित्र नभएर एक वर्ष थपिने जुन प्रावधान थियो अब त्यतातिर जाने प्रश्न देखिसकेको छ। त्यसले गर्दाखेरि त्यो दलहरूभित्रका अधिवेशन र सम्मेलनहरूमा जसरी दलहरूले आफ्ना चाहिँ समूहका नेताहरू अथवा आफै स्थापित हुने गतिविधितिर लाग्न थाले, उनीहरूले सत्ताभित्र भएका विभिन्न संसदीय समितिहरू र मन्त्रालयहरूमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीहरू मार्फत समेत तिनीहरूलाई समेत त्यो जनताप्रति सेवामा तल्लीन हुनुपर्ने समय र अवस्थामा सत्ता केन्द्रित राजनीतिबाट बिस्तारै पार्टी केन्द्रित राजनीतिमा तिनै चाहिँ कर्ताहरूलाई तिनै संस्थाहरू मार्फत नै यो राजनीति आफ्नो पार्टीगत राजनीतिको माध्यम बनाउन थालेको देखिन्छ अहिले। स्वाभाविक ढङ्गले महाधिवेशनको बेलामा आन्तरिक दलहरूको बिचमा प्रतिस्पर्धा हुनु, नीतिगत बहस हुनु अस्वाभाविक थिएन, तर गएका केही वर्षहरूबाट हामी देख्न सक्छौँ ठुला राजनीतिक दलहरूमा नीतिगत बहस भन्दा पनि नीतिलाई अगाडि राखेर विचारलाई अगाडि राखे जस्तो गरेर, तर यथार्थमा आफै कसरी स्थापित हुने भन्ने र कतिपय सम्म अवस्थामा हेर्ने हो भने जुन राजनीति खास गरिकन यो राजनीतिक व्यवस्थाभित्र चाहिने राजनीतिक अनुशासन जुन थियो त्यो अनुशासन चाहिँ ठुला दलका नेताहरूबाट नै हामीले काहीँ न काहीँ जलमा लागेको स्थिति देख्छौँ। किनभने हामी हेर्छौँ एउटा राजनीतिक दलको नेताले अर्को कुनै विशिष्ट व्यक्तित्वलाई भेटघाटका क्रममा हुने कुराहरू, के विषयमा छलफल भयो, तिनीहरू भेटका आधार के हुन्, ती भेट भइसकेपछि तिनीहरू गएर फेरि आन्तरिक दलभित्र चाहिँ त्यसका छलफलका विषय हुन् कि होइनन्, यदि राष्ट्रिय स्वार्थको महत्त्वका विषयहरूमा सरकार बन्ने र नबन्ने नै प्रक्रियामा पनि राष्ट्रिय महत्त्वको विषयहरू छन् भने त ती कुराहरू त आफ्नो दलभित्र पनि पहिले छलफल हुनुपर्ने थियो होला नि त, हरेक दलभित्र। अनि त्यसले गर्दाखेरि के देखायो भन्दा उच्च स्तरमा समेत राजनीतिक रूपमा अनुशासनको कमी हुँदै गयो भने त्यसले स्वाभाविक ढङ्गबाट राजनीतिक संस्कृतिलाई चाहिँ अलिकतिपट्टि खलबलाइदिँदो रहेछ। अहिले हामीले हेरेको दृष्टि अहिले हेर्ने भनेको कुरा के हो भन्दा नेपालमा जति पनि स्थापित राजनीतिक दलहरू छन् ती राजनीतिक दलहरूभित्र आन्तरिक दलहरूभित्र हुने राजनीतिक जुन संस्कार हो त्यो एकै पटक छताछुल्ल भएर बाहिर आइदिँदाखेरि त्यसले समग्र राजनीति र दलहरू बलियो हुने परिस्थितिभन्दा पनि दलहरू स्वयं कमजोर हुने परिस्थितिर लगिदिन्छ र दलहरू कमजोर हुनु भनेको यो व्यवस्था कमजोर हुनु हो।
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ लगभग। मैले अन्तमा यहाँलाई के सोध्न चाहे भने वर्तमान सत्ता गठबन्धन कसरी अगाडि बढ्छ जस्तो यहाँलाई लाग्छ? विगतमा यही सत्ता गठबन्धन गठन हुनुभन्दा केही पहिला पनि हामीले यहाँसँग कुराकानी गरेका थियौँ, फरक परिस्थितिमा त्यति बेला वर्तमान सत्ता गठबन्धन बन्दै थियो, अहिले एक वर्षको अवधि पनि पार गरिसकेको यो अवस्था छ। अब राजनीतिक दलभित्रका फरक दृश्यका साथसाथै या सँगसँगै अहिले को परिस्थितिबाट वर्तमान सत्ता गठबन्धन अब कसरी अगाडि बढ्छ जस्तो यहाँलाई लाग्छ या बढ्नुपर्छ?
अहिलेको जुन सत्ता गठबन्धन थियो यो सत्ता गठबन्धन अहिले फेरि तलमाथि हुनु भनेको जनतामा ठूलो निराशा आउनु हो। किन भन्दा यही समीकरण यही संसदको संख्याभित्रबाट नयाँ समीकरण जन्मे पनि यिनै दलहरूका स्थापित नेतृत्वहरू मध्येबाटै कोही न कोही ले सरकारको नेतृत्व सञ्चालन गर्ने हो। त्योभन्दा फरक परिस्थिति बाहिरको मान्छे कोही नआउने भइसकेपछि फेरि पनि त्यहाँभित्र त्यो आरोप प्रत्यारोप आवेग आक्रोशका कुराहरू र प्रतिशोधका कुराहरू स्वाभाविक ढङ्गले आउँछन्। कथन कथाचित कुनै बाध्यकारी परिस्थितिमा यो गठबन्धन फेर्ने स्थिति आयो भने त्यसले फेरि निम्त्याउने भनेको अर्को राजनीतिक स्थिरता हो। अहिले संख्यात्मक रूपमा स्थिरता भइरहँदाखेरि पनि धेरैजसो सन्दर्भ चाहिँ कतापट्टि जान थाल्यो भन्दा गठबन्धनमाथिको प्रहार चाहिँ सामान्य घटनाहरू भए पनि यो गठबन्धनकै कारण भएको हो। कुनै एउटा चाहिँ भिजिट भिसाको कुरा आउँछ यो पनि गठबन्धनकै कारणले हो। कोही मान्छेहरू विदेश भ्रमण जान्छन् फर्किँदैनन् कुनै कार्यक्रममा जान्छन् पनि यो पनि गठबन्धनकै कारण हो भन्ने यस्ता खालका भाष्यहरू निर्माण गर्ने र नियमित ढङ्गबाट भएका अरू कार्य सम्पादनहरूमा पनि यो गठबन्धन दुई तिहाई सरकारको लगभग दुई तिहाई सरकारको चाहिँ उपस्थिति बन्नु र त्यसले जे काम गरे पनि यो चाहिँ अलिकति बढी
हुन्छ हुन्छ। हाम्रो समय सकिएको छ, यहाँको समयका लागि धन्यवाद। आजको अन्तरसंवादमा हामीले सरकार गठनको एक वर्षीय अवधि, सत्ता साझेदार, राजनीतिक दलहरूका गतिविधि लगायतका विषयमा केन्द्रित भएर राजनीतिक विश्लेषक डाक्टर पीताम्बर भण्डारीसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।